यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। रसुवामा आएको विनाशकारी बाढ़ीमा परेका मध्ये हालसम्म 469 जनाको शव फेला परेको छ। गृह मन्त्रालयका अनुसार 900 बढ़ी अझै बेपत्ता छन्, जसमध्ये नेपाल प्रहरीका 28, नेपाली सेनाका 44, सशस्त्र प्रहरी बल नेपालका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4, रसुवाका 161 र नुवाकोटका 1 जना रहेका छन्। साथै विदेशी नागरिक 517 जना र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक 127 जना सम्पर्कविहीन रहेका छन्। यस्तै बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 796 जनाको हेलिकप्टर मार्फत र 756 जनाको जमीनबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा हालसम्म 10 ट्रक राहत सामग्री र हेलिकप्टरबाट 4 उडान गरी खाद्य तथा गैरो खाद्य सामग्री पठाइएको गृह मन्त्रालयले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि अप्पर त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फँसेका 350 जना मजदूर तथा स्थानीयलाई नेपाली सेनाले उद्धार गरेको छ। प्रतिकूल मौसम र बाढ़ीको तीव्र बहावका बीच अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको जनाएको छ। सेनाले अझै पनि सोही टनेलमा फँसेका 100 जना भन्दा बढ़ीलाई सुरक्षित बाहिर निकाल्न जुटेको स्पष्ट पारेको छ। सुरुङभित्रको जटिल र जोखिमपूर्ण उद्धार अभियानका लागि नम्बर 1 सेकेण्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर त्रिशुलीबाट जमदार भक्तजन बस्नेतको कमाण्डमा रहेको सैन्य टोली अहरात खटिएको छ। यसैगरी बाढ़ीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट भूगोलमा पुगेर सेनाले उद्धारलाई निरन्तरता दिएको छ। सीक्यूआरटी धुन्चे ब्यारेक रसुवाबाट सहसेनानी अभिषेक शाहीको कमाण्डमा खटिएको टोलीले स्याफ्रु बेसी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकु बेसीका विभिन्न स्थानबाट थप 533 जना नागरिकलाई सुरक्षित स्थानमा सारेको छ। उच्च साहस, तदारूकता र समर्पण प्रदर्शन गर्दै नेपाली सेनाले हिजो अबेरसम्म रसुवाका विभिन्न प्रभावित क्षेत्रबाट कुल 883 जना स्थानीय तथा मजदूरको उद्धार गरी ठूलो मानवीय क्षति हुनबाट जोगाएको जनाएको छ। त्रिशुली तथा नारायणी नदी किनारमा भेटिएका 102 शव पहिचान तथा परीक्षणका लागि पोखरा लगिएको छ। भोटेकोशीले बगाएकाको खोजीका क्रममा सुरक्षाकर्मी र स्थानीयले धादिङ, गोर्खा, तनहुँ र पूर्वी नवलपरासी लगायत जिल्लामा फेला पारेका शव व्यवस्थापन तथा परीक्षण गर्ने व्यवस्था नभएपछि पोखरा लगिएको कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्राङ्गद बरालले बताउनुभयो। पोखराका सरकारी तथा निजी अस्पतालमा गरी 88 शव व्यवस्थापनको क्षमता रहेको छ। शवको परीक्षण गरी पहिचानका लागि सार्वजनिक सूचना जारी गर्ने तयारीमा स्थानीय प्रशासन छ। भोटेकोशी नदीमा पुनः बाढ़ीको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा जलस्रोत अनुसन्धान केन्द्रले हिजो जारी गरेको सूचना अनुसार चीन तर्फबाट प्राप्त भू उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषणका आधारमा गएको बाढ़ीको उद्गम स्थल आसपासका क्षेत्रमा ताल बनेको जनाइएको छ। उक्त तालमा पानीको सतह बढ़ी भई फुट्ने जोखिम रहेको सूचनामा उल्लेख छ। सो अवस्थालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। आज मन्त्री परिषदको बैठक बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बिहान 11 बजेका लागि बैठक बोलाउनु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालसँग नजिकको सम्बन्ध रहेको बताउनु भएको छ। स्थानीय संचार माध्यमसँग कुरा गर्नुहुँदै वहाँले नेपालको विपदपछिको अवस्थामा आवश्यक सबै सहयोग गर्ने बताउनु भएको छ। वहाँले बाढ़ीमा आफ्ना नागरिक पनि हराइरहेकाले अमेरिका थप जिम्मेवार र गम्भीर रहेको बताउनुभयो। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बाढ़ीले नेपालमा पुर्याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। राष्ट्रपति पुटिनले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई पठाउनु भएको शोक सन्देशमा प्राकृतिक विपदका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धांजलि तथा पीड़ित परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ। उहाँले विपदबाट प्रभावित सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुँदै नेपाली जनताको दुःखमा रूसी जनता साथमा रहेको बताउनु भएको छ। पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले रसुवामा आएको आकस्मिक बाढ़ी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले विपदबाट प्रभावित नेपाली जनता तथा नेपाल सरकारप्रति पाकिस्तानको ऐक्यबद्धता रहेको बताउनु भएको छ। संयुक्त अरब इमिरेट्स यूएईले नेपालमा बुधबार गएको बाढ़ी पहिरोप्रति दुःख व्यक्त गर्दै यस घड़ीमा नेपालको साथमा रहेको जनाएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
अब बाँकी समाचार। सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ। नेपालमा बीवाईडीका आधिकारिक वितरक तथा स्थानीय साझेदार साइमेक्स इंक प्रालीसँगको सहकार्यमा बीवाईडीले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 7 करोड़ योगदान गर्ने घोषणा गरेको छ। कर्णाली प्रदेशमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले भोटेकोशी बाढ़ी पीड़ितलाई 2,25,000 सहयोग गर्ने भएका छन्। यस्तै भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बागलुङका 6 पालिकाले 21,70,000 रूपियाँ सहयोग गर्ने भएका छन्। यस्तै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5,05,50,000 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। यस्तै चाँगु नारायण नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 50,35,000 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। उता कैलालीको धनगढ़ी स्थित निसर्ग हस्पिटलले भोटेकोशी बाढ़ी प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनाका लागि 11,11,111 रूपियाँ सहयोग गरेको छ। यसअघि धनगढ़ी स्थित माया मेट्रो अस्पतालले पनि 3,11,111 रूपियाँ आर्थिक सहयोग गरेको जनाएको छ। यस्तै धनगढ़ी स्थित नवजीवन अस्पतालले 2,22,222 रूपियाँ सहयोग गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि इलामका 2 पालिकाले पनि 35,00,000 रूपियाँ सहयोग गर्ने घोषणा गरेका छन्। चुलाचुली गाउँपालिकाले 25,00,000 र माई नगरपालिकाले 10,00,000 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्। यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 महिनाको पारिश्रमिक प्रदान गर्नुहुने भएको छ। नेपाल चीन सीमा क्षेत्र रसुवागढ़ी स्थित भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित परिवारहरूका लागि ललितपुरका 3 वटा स्थानीय तहले पनि 1,80,00,000 रूपियाँ नगद राहत सहयोग गर्ने घोषणा गरेका छन्। ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाले कार्यपालिका बैठक बसाल्दै नगद राहत सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन्। काठमाण्डुको गोकर्णेश्वर नगरपालिकाले पनि रसुवा जिल्लाका बाढ़ी पीड़ित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले राहत कोष स्थापना गरेको छ। जनप्रतिनिधिहरूको एक महिनाको सुविधा तथा कर्मचारी र शिक्षकहरूको 10% तलब बराबरको रकमबाट हालसम्म 51,00,000 रूपियाँ राहत कोषमा जम्मा गरिएको नगर प्रमुख दीपक रिसालले जानकारी दिनुभयो। यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीले भोटेकोशी नदीमा आएको बाढ़ीले प्रभावित नागरिकको उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेका छन्। आयोगका प्रवक्ता सुरेश नेउपानेले विपदको घड़ीमा प्रभावितहरूको सहयोगका लागि आयोगका पदाधिकारीहरूले 15 दिन बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले सबै तहका परीक्षा स्थगित गर्न विश्वविद्यालयहरू तथा मातहतका निकायलाई निर्देशन दिएको छ। प्राकृतिक विपदका कारण विद्यार्थी अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै तत्कालका लागि सबै परीक्षा स्थगित गर्न शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले निर्देशन दिनुभएको हो। विभिन्न विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका पोखरेलले विश्वविद्यालय ऐनले दिएको विशेष अधिकार प्रयोग गरी यस्तो निर्देशन दिनुभएको हो। मन्त्रालयका अनुसार भदौ 13 गते भोलिदेखि सबै विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न निर्देशन दिइएको हो। साथै भदौ 12 गतेका लागि निर्धारित परीक्षाहरूमा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीहरूका लागि उपयुक्त समयमा परीक्षा सञ्चालनको व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ। देशभर नव यज्ञोपवित जनै एवं रक्षाबन्धन धारण गरेर आज जनै पूर्णिमा पर्व मनाइँदैछ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी ताल तलाउ पोखरीमा गही स्नान गरेर गुरू पुरोहितबाट रक्षा सूत्र बाँध्ने प्रचलन छ। तागाधारीले गुरू पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवित एवं डोरो रक्षा सूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको छ। मानव रक्षाका लागि जप तप र पूजा गरी मन्त्रीको रक्षाबन्धन अर्थात डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ। नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ। यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ़छ भन्ने सामाजिक मान्यता छ। अहिले यो परम्परा पहाड़ी क्षेत्रमा पनि बढ़न थालेको छ। र अब अन्तर्राष्ट्रिय समाचार। इरानले होर्मुज जलमार्ग पुनः खोल्नका लागि आफ्ना शर्तहरूको सूची तयार गरिरहेको जनाएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रेजाईका अनुसार मध्यस्थ देशहरूको आग्रहपछि तेहरानले ती शर्तहरू तयार पारिरहेको हो। रेजाईले जलमार्ग खोल्नु अघि अमेरिकाले इरानका माग पूरा गर्ने दिशामा व्यवहारिक कदम चाल्नुपर्ने बताएका छन्। उहाँका अनुसार अमेरिका नाकाबन्दी हटाउने, इरानलाई भएको क्षतिको क्षतिपूर्ति गर्ने र प्रतिबन्ध हटाउने विषय मागमा समावेश छन्। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल्लरहमान अल थानीले तेहरान पुगेर इरानी अधिकारीहरूसँग वार्ता गर्नुभएको छ। वार्तामा होर्मुज जलमार्गको भविष्य, सुरक्षित समुद्री आवागमन र अमेरिका इरान बीच पुनः संवाद शुरू गराउने प्रयासबारे छलफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।